आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जन्म भयो ख्रिस्टको आज, दाहुदको गाई बेतलेहेममा जन्म भयो ख्रिस्टको आज। स्वर्गबाट सेना झरीको उठाला रमाउँदै गए, स्वर्गबाट सेना झरीको उठाला रमाउँदै गए। जाऊ है हामी
संकोच नली।
जन्म भयो ख्रिस्तको आज दाहुदको गाई बेतलेहेममा जन्म भयो ख्रिस्तको आज
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको दोस्रो समुएलको पुस्तकबाट अध्ययन गरिरहेका छौं र अध्ययनको क्रममा आज हामी दोस्रो समुएल 13 र 14 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी दाउदको छोराहरूको अपराधहरू अर्थात अम्मोन र अब्सलोमका पापहरू देख्छौ। मित्र, यदि हामी पापमा निरन्तर फसिरहन्छौ भने, डुबिरहन्छौ भने हामीले त्यसको परिणामको भोग्नु पर्नेछ। परमप्रभुले हामीलाई गलाती 6:7 पदमा सिधै रूपमा भन्नुभएको छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। मित्र, तपाई आफ्नो पापसँग बिना दण्ड बिना इन्साप उम्कन सक्नुहुन्न। गलाती 6:8 पदले निरन्तर भन्छ, किनकि जसले आफ्नै शरीरको लागि रोप्दछ त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ, तर जसले आत्माको लागि रोप्दछ आत्मैबाट र अनन्त जीवनको कटनी गर्नेछ। त्यहाँ कुनै प्रश्न छैन कि दाउदले आफ्नो शरीरमा धेरै त्यस्ता कुराहरू रोपेथे, छरेथे। अब उसले ती छरेका रोपेका कुराहरूको फल कटनी गर्न गइरहेका छन्। मित्र, यो कुरा नसोचौं कि सानो पश्चाताप गरेर आफ्नो पापसँग हामी उम्कन सक्छौं। मैले मानिसहरूको मुखबाट यो भनेको सुनेको छु, ख्रिष्टको रगतले यसलाई ढाकिदिन्छ अनि यसले निश्चय नै ढाक्छ र तपाई आफ्नो उद्धारको गुमाउनुहुन्न। तर म तपाईँलाई यो भन्न चाहन्छु, पापले दुखद अनुभवको सृजना गर्दछ, तपाईँले यसको कटनी गर्नै पर्छ। यो नै कुरा हामी 13 अध्यायमा देख्छौं। दाउदले आफ्नो पापको पश्चाताप गर्छ, परमेश्वरले उसलाई भन्नुभयो, तिम्रो पापले मेरा शत्रुहरूलाई मेरो निन्दा गर्ने अवसर दियो, म तलाई त्याग्ने छुइन र त यससँग बिना इन्साफ बिना दण्ड उम्कन सक्ने छैनस्। परमेश्वरलाई धन्यवाद होस् कि उहाँले हामीलाई त्याग्नुहुन्न, तर हामीले आफ्नो पापको कटनी गर्ने पर्छ। अगाडि हामी देख्छौं दाउदको छोरीलाई आफ्नै छोराद्वारा बलात्कार। दोस्रो समुएल 13 अध्यायको 1 पदमा भनिएको छ, दाउदको छोरा अब्सलोमकी तामर नभएको एउटा सुन्दरी बहिनी थिइन् अनि दाउदका अर्का छोरा अम्नोन तिनीसँग प्रेममा फसे। अब्सलोम र तामर साक्षे दाजु बहिनी थिए, तर अम्नोन चाहिँ सौतेनी दाजु थिए। मतलब तामर अम्नोनको सौतेनी बहिनी थिइन्। दाउद तिनीहरूका पिता थिए, तर तिनीहरूसँग भिन्न भिन्नै आमा थियो र अम्मोन तामरसँग प्रेममा फसे यो कुरा यहाँ हामी देख्छौ। दुईदेखि चार पदमा भनिएको छ, अम्मोनले आफ्नी सौतेली बहिनीको प्रेमले गर्दा यति व्याकुल भए कि उनी रोगाउँदै गए, किनभने तिनी कन्या केटी भएकी हुनाले तिनीसँग केही गर्न अम्मोनलाई असम्भव थियो। तर दाउदका दाजु सिमाका छोरा योनदाब नभएका अम्मोनका एक मित्र थिए जो अत्यन्तै चतुर थिए। तिनले अम्मोनलाई भने, हे राजकुमार, तिमी यसरी दिनदिनै हताश हुँदै जाँदैछौ, मलाई किन कारण भन्दैनौ? तब अम्मोनले उनलाई भने, म मेरो भाइ अफसलोमकी बहिनी तामारसँग प्रेममा फसेको छु। अम्मोन केही खाना नखाई बसिरहेका थिए, खाना खाइरहेका थिएनन्। तिनी तामारको प्रेममा यति धेरै पागल भएका थिए कि आफ्नो भोग प्यास गुमाएका थिए। उसको साथीले केही पनि नखाइरहेको देखे, तर उही समयमा उसले कठिनाईको समस्याको पनि बुझे, किनकि तामार अफसलोमको बहिनी थिए र अम्मोन अफसलोमदेखि डराउँथे। पाँचदेखि सात पदमा भनिएको छ, योनदाबले तिनलाई भने, बिरामी छु भन्ने बहाना गरेर ओछ्यानमा सुतिरह, जब तिम्रा पिता तिमीलाई हेर्न आउँछन् तब तिनलाई भन, कृपा गरी मेरी बहिनी तामार आएर मलाई मेरो खानेकुरा दियोस्, त्यसले मेरो सामुने त्यो पकाओस् र म त्यसले बनाएको हेर्छु र त्यसकै हातबाट खानेछु। यसैले अम्मोन बिरामी परेको बहाना गरेर ओछ्यानमा सुतिरहे। जब राजा उसलाई हेर्न आए तब उनले भने, हजुर, मेरो बहिनी तामार आएर मेरै सामुने केही विशेष रोटी बनाइदियोस् र म त्यसको हातबाट खान पाऊ। दाउदले महलमा तामार कहाँ यसो भनेर समाचार पठाए, तिम्रो दाजु अम्नोनको कोठामा गएर त्यसको निम्ति खानेकुरा पकाइदेऊ। अनि अन्य निम्न पदहरू पढ्न कुनै कामको छैन, जुन त्यसपछि कस्तो घिनलाग्दो काम अम्मोनले तामारसँग गरे। अम्मोनले तामारलाई बलात्कार गरे, त्यसपछि हामीलाई भनिएको छ उसले तामारलाई घृणा गरे। पन्ध्र पदमा भनिएको छ, त्यसपछि अम्मोनले तिनलाई अत्यन्त घृणा गर्न लागे। अम्मोनको अघिको प्रेमभन्दा अहिलेको घृणा धेरै थियो। अम्मोनले तिनलाई भने, उठेर गइहाल मित्र, यो भयानक घृणित कुरा दाउदको परिवारमा घटेको थियो। जब अम्मोनले आफ्नो लालसा पूरा गरे तब उसले तिनलाई घचेटेर निकालिदिए, घृणा गरे। उन्नाइस पदमा भनिएको छ, तामारले आफ्नो कपालमा खरानी हालिन्, आफूले लगाएको लामो बौलाको लुगा च्यातिन् र कपालमा हात राख्दै रुँदै गइन्। हामी देख्छौ कि तामारलाई घरबाट घचेटी निकालिदिए र अहिले तिनी भाँग्राको लुगामा र खरानीमा बसिन्। बीस र एक्काइस पदमा भनिएको छ, तिनका दाज्यू अफसलोमले तिनलाई सोधे कि तेरो दाज्यू अम्मोन तसित थिए, अब चुप लागि बस, उनी तेरा दाज्यू हुन्, यस विषयमा साह्रै चिन्ता नगर। अनि तामार आफ्ना दाज्यू अफसलोमको घरमा एक त्यागेकी स्त्री झैं बसिन्। जब दाउद राजाले यी सब सुने तब तिनी साह्रै रिसाए। मित्र, यहाँ हामी देख्छौ त्यो कुरूप घटना सुनेर दाउद रिसाए, तर यसको बारेमा केही गर्दैनन्। दाउद शास्त्रमा उल्लेखित धेरै मानिसहरू जस्तो थिए, तिनी बच्चाहरूलाई स्वतन्त्रतामा आफ्नै इच्छामा छोड्ने व्यवस्था गर्ने र नियन्त्रण नगर्ने पिता थिए, जसले केही खराब बच्चाहरू खडा गरेथे। त्यो पटक पटक घटेको देख्छौ। यो प्रधान पुजारी वृद्ध एलीसँग आरम्भ हुन्छ। तिनको छोराहरू केवल अनैतिकहरू मात्र थिएनन्, तिनीहरू ईश्वरहीन र दुष्टहरू थिए। त्यसपछि हामी समुएल कहाँ आउँछौ, जबकि तिनी एलीका छोराहरूको जस्तै उही वातावरणमा हुर्केकोले गर्दा तपाई सोच्नुहुँदो हो समुएल धेरै अनुशासन कायम गर्ने अनुशासक हुनेछन् र आफ्ना छोराहरूमाथि केही अधिकार र नियन्त्रणको कायम राख्नेछन्। तर तिनका छोराहरू पनि त्यस्तै खालका थिए, भ्रष्ट र बेइमानदार बने। अर्को व्यक्ति चाहिँ दाउद हुन्, उसले समुएल र उसका छोराहरूलाई पनि जान्दथे। तपाईँ सोच्नुहुँदो कि दाउद आफ्ना छोराहरूसँग कड़ा अनुशासक हुनेछन्, तर तिनी त्यस्तो अनुशासक थिएन। तिनी पनि बच्चाहरूलाई व्यवस्था गर्ने स्वतन्त्र इच्छामा छोड्ने पिता थिए। दाउदले जब अम्मोनले आफ्नो बहिनीसँग नराम्रो घृणित काम गरेको सुने तब धेरै रिसाए, तर के गर्ने, दाउद स्वयंले आफ्नो बच्चाहरूको अगाडि त्यस्तै किसिमको खराब उदाहरण र नमूना खड़ा गरेका थिए। अनि बच्चाहरू पनि उही बाटोमा हिँडिरहेको छन् जुनमा दाउद पनि हिँडेथे। मित्र, आज ख्रिस्टियन परिवारमा मुख्य समस्या आमा बुवाको पक्षबाट अनुशासन र असल उदाहरणको नमूनाको अभाव हो, कमी हो। यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ र तपाईसँग घरमा शैतानी बच्चाहरू छन् उसलाई लेक्चर दिने काममा समय नबिताउनुहोस्। तपाईँ त्यस तरिकामा सफल हुनुहुने छैन। उसलाई नमूना वा उदाहरण र अनुशासन दिनुहोस्। यो चाँडै नै गर्न आरम्भ गर्नुहोस्, किनभने त्यो दिन आउनेछ त्यो पूर्ण रूपमा नियन्त्रणदेखि बाहिर हुनेछ। अर्को दाउदको जीवनमा भएको नकारात्मक पक्ष यो हो कि तिनले थुप्रै पत्नीहरू थुपारे थिए र धेरै बच्चाहरू थिए, जबकि एक राजाको नाताले तिनीसँग थुप्रै उत्तरदायित्वहरू छन् त कसरी आफ्ना धेरै सन्तानहरूलाई हुर्काउने बढ़ाउने काममा समय दिन सक्छन्। आज सेवामा हुने हामी धेरैसँग समस्या यो हो कि हामी प्राय गरी आफ्ना परिवारहरूलाई कामको लागि कामको निम्ति व्यवस्था गर्छौ, समय दिँदैनौ, होइन? हामी परमेश्वरको सेवा गरिरहेका छौं भनेर आफ्नो परिवारको रेखदेख गर्ने सम्बन्धमा बहाना बनाउँछौ। क्रिस्टियन अभिभावकहरूले यो कुराको महसुस गर्न आवश्यक छ। आफ्ना बच्चाहरूलाई तालिम र अनुशासन गर्नको निम्ति समय दिन आवश्यक छ, साथै आफ्नो नमूनाको जीवन बिताउनुपर्छ उनीहरूको सामुन्ने। दाउदले अम्मोनद्वारा गरिएको समस्याको बारेमा केही पनि गरेनन् त त्यहाँ के भयो त? 22 पदमा भनिएको छ, अब्सालोमले अम्मोनलाई असल वा खराब केही भनेनन्, आफ्नी बहिनी तामारलाई बेइज्जत गरेको कारण अब्सालोमले अम्नोनलाई घृणा गर्न लागे। मित्र, यो दाउदको परिवार हो, यो परिवारमा दाउदको जीवन हो। तिनी आफ्नो पापसँग उम्कन सकेनन्। परमेश्वर भन्नुहुन्छ हामी पनि आफ्नो पापसँग बिना दण्ड उम्कने छैनौ। तामारको आफ्नै दाजु अब्सालोमले मनमा यो कुरालाई लिए। तिनले अम्नोनसँग भेट्ने समयको पर्खिरहेका थिए अनि त्यो दिन आउनेछ। हामी अगाडि देख्छौ अम्नोनलाई अब्सालोमद्वारा हत्या गरिन्छ। म यस विषयमा विवरणसहित जाने छुइन, तर त्यो दिन आयो, अब्सालोमले अम्नोनलाई मारे। आफ्नो चाललाई अगाडि बढ़ाउन भन्दा पहिले उनले 2 वर्षसम्म पर्खे। अब्सालोमले उन कत्रने उत्सवको समयमा राजाका छोराहरूलाई निम्तो दिए। जब अब्सालोमले प्रतिशोध लिने इच्छाको कुनै संकेत नदिएकोले दाउदले अम्नोनलाई त्यस उत्सव भोजमा पठाए। 28 पदमा भनिएको छ, अब्सालोमले आफ्ना मानिसहरूलाई यस्तो आज्ञा दिए, मौका हेरी बस, अनि जब अम्नोन मातेर मस्त भएका हुन्छन् र म अम्नोनलाई मार भन्नेछु, तब तिमीहरूले उनलाई मार्नु। डराउने केही काम छैन, यो मेरो हुकुम हो, हिम्मत गरी दृढ बस। मित्र, त्यो दिन आयो जब अम्नोन मातेर मस्त भइरहेको थियो, अब्सालोमले उसलाई मारे। सबभन्दा पहिले दाउदले यो समाचार सुने कि उसका सबै छोराहरू मारिए, तब युनादाबले उसलाई भने कि खालि अम्नोन मात्र मारिए। अनि 33-35 पदमा भनिएको छ, सबै राजकुमारहरू मरे भन्ने झुट्टो हल्लामा हजुरले ध्यान नदिनुहोला, अम्नोन मात्र मारिएको छ। त्यसै बीचमा अब्सालोम भागेर गए। तब पहरादारले यसो मास्तिर हेर्दा मानिसहरूको एउटा भीड होरेनाइमदेखि डाँडै डाँडा तलतिर झरिरहेको देख्यो। त्यसले आएर राजालाई यसो भनेर खबर दियो, हरोनाइमदेखि डाँडै डाँडा मानिसहरू आइरहेको मैले देखे। युनादाबले राजालाई भने, हेर्नुहोस्, तिनीहरू आउँछन् भनी मैले भनेझै राजकुमारहरू आइरहेको छन्। जबकि अब्सालोमले अम्नोनको हत्याको षड्यन्त्र गरेकोले गर्दा तिनी भाग्नु परेको थियो, तिनी भागे। अनि 36 र 37 पदमा हामी पढ्छौं, तिनले बोलिसक्ने बित्तिकै राजकुमारहरू भित्र आए अनि डाको छोडी छोडी विलाप गर्न लागे। राजा र तिनका सबै नोकरहरू पनि धुरू धुरू रोए। अब्सालोम गसुरका राजा अमिहुदका छोरा तमैका गएर शरण लिए, तर राजाले दिनदिनै आफ्नो छोरा अम्नोनको निम्ति विलाप गरे। 39 पदमा गसुरमा भागेपछि अब्सालोम 3 वर्षसम्म त्यहाँ बसे, अनि अम्नोनको मृत्युबारे तिनको हृदयले शान्ति पाएपछि दाउदलाई फेरि अब्सालोम कहाँ जान मन लाग्यो। अब्सालोमले अम्नोनको जीवन लिएपछि मारेपछि तिनी भागेथे। दाउद उसको निम्ति विलाप गरे र त्यही नै उसले गरे। दाउदले उसको निम्ति चिन्ता गरे र अब्सालोमको लालसा भयो। म विश्वास गर्छु दाउदले अरू छोराहरूमध्ये अब्सालोमलाई धेरै माया गर्थे। म सोच्दछु कि दाउदको इरादा यो थियो कि आफू पछि उत्तराधिकारीको रूपमा उसलाई नै अर्को राजा बनाउने, अनि त्यो महत्वाकांक्षा अब्सालोमको मनमा पनि थियो जुन हामी देख्नेछौ। दाउदले अब्सालोमलाई वापस फर्किआउनलाई अनुमति दिन्छन्। 2 समुएल 14:1-3 भनिएको छ, जब राजाको मन अब्सालोमतिर फर्केछ भनी सरियाका छोरा योआबले थाहा पाए, तब तिनले तकोमा मानिसहरू पठाएर एउटी बुद्धिमती स्त्रीलाई बोलाई पठाए। तिनले त्यसलाई भने, शोक गर्ने स्त्री झैं बहाना गर, शोकको लुगा लगा र केशमा तेल नलगाऊ, र धेरै दिनदेखि शोकमा बसेकी स्त्री झैं बन। त्यसपछि राजा कहाँ गएर मैले तिमीलाई सिकाएको कुरा भन, तब के भन्नुपर्ने हो? सो युआबले त्यसलाई भने। युआब टेकोको आसपासको स्थानमा हुर्किएका थिए र यस स्त्रीलाई पहिलेदेखि नै जान्दथे। अनि चारदेखि सात पदमा हामी पढ्छौं, तब तकोकी स्त्री राजाको सामुनि हाजिर भई, तब त्यो भुइँ समय घोप्टो परि र राजालाई दण्डवत गरी रुँदै भनी, दुहै महाराजा। राजाले त्यसलाई सोधे, तिमीलाई के दुःख छ? त्यसले भनी, हजुर, म एउटी विधवा हुँ। मेरो पति मरे, मेरा दुई छोराहरू थिए, अनि तिनीहरू मैदानमा झगडा गरे। त्यहाँ तिनीहरूलाई छुटाउने कोही थिएन र एउटाले अर्कोलाई हिर्काएर मार्यो। अब हेर्नुहोस्, मेरा सबै आफन्तहरू मेरो विरूद्धमा उठेर यसो भन्छन्, आफ्नो भाइ मार्नेलाई हामी कहाँ सुम्पिदेऊ, र त्यसले आफ्नै भाइको हत्या गरेको हुनाले हामी त्यसलाई मार्नेछौ, अनि यसरी उत्तराधिकारीलाई पनि खत्तम गरिदिन्छौ। यदि तिनीहरूले त्यसो गरे भने मेरो एउटै बचेको आँखोको भुङ्रो पनि निभाइदिनेछन् र मेरा पतिको नौ निशाना मेटिदिएर संसारमा कोही सन्तान बाँकी रहने छैनन्। युआबले त्यस स्त्रीलाई आफ्नो निराशमय कथाको बताउन लगाएर दाउदको भावनामाथि अभिनय गर्न लगाए। जसरी दाउदले पहिले आफ्नो धोकाको आफ्नो विश्वासघातको प्रयोग गरेथे, त्यसरी नै अहिले उसलाई धोका दिइयो। एघार पदमा भनिएको छ, तब त्यस स्त्रीले फेरि भनी, प्रतिशोधीहरूलाई खराबी गर्न नदिन र मेरो छोरालाई पनि खत्तम गर्न नदिनलाई हजुरले परमप्रभु आफ्ना परमेश्वरलाई पुकार गरिदिनुहोस्। राजाले यसो भनेर शपथ खाए, तिम्रो छोराको एउटा केस पनि भुइँमा खस्न पाउने छैन भने जीवित परमप्रभुको नाउँमा म भन्दछु। दाउदले तिनको काल्पनिक छोराको क्षमा प्रदान गर्दछन्। त्यसपछि त्यस स्त्रीले आफ्नो बिन्तीलाई अब्सलमको सम्बन्धमा लागू गर्दछन्। तेह्र पदमा भनिएको छ, त्यसले भने, परमेश्वरको लोकप्रति यस्तै किसिमको खराबी गर्न हजुरको मनमा यस्तो कुरा कसरी पस्न सक्यो? जब राजाले यसो भन्नुहुन्छ, के उहाँले आफैलाई पनि दोषी ठहराउनुहुन्न र? किनकि देश निकालावास गर्नुभएको मानिसलाई हजुरले फेरि फर्काएर ल्याउनलाई इन्कार गर्नुभएको छ। टेकोको विधवाले आफ्नो कल्पित अभियोजकवादीहरूको स्थानमा दाउदलाई राखिरहेकी थिइन्। तिनको अभियोजकवादीहरूले तिनको बाँकी छोरालाई जे गर्न सक्थे, त्यसरी नै दाउद परमेश्वरको जनलाई, उसले अब्सलोमलाई तिनले गरेको पापको लागि दण्ड दिएर गरिरहेका थिए। त्यस स्त्रीले इसरायलको मानिसहरूलाई विधवा आमाको रूपमा प्रतिनिधित्व गरिरहेकी छिन्। तिनी दावी गर्छिन् कि सबै इसरायलीको नाममा तिनी बोलिरहेकी छिन्, अनि सम्भवत यो त्यस स्त्रीले तिनीहरूको भावनाहरूको व्यक्त गर्छिन्। अब्सलोम मानिसहरूसँग परिचित र जनप्रिय थिए र तिनले सोचेनन् कि अम्मोनले आफ्नो कर्म अनुसारको सही फल पाए। अब्सलोम अम्मोनलाई मार्ने काममा सही थिए, अनि यो घटनाको अन्तिम परिणाम यो हो कि उत्साहिन निरुत्साह तवरमा दाउद अब्सलोमको वापस फर्काईको लागि इच्छुक भए, उसलाई वापस फर्काउन अनुमति दिए। चौध अध्याय एक्काइसदेखि चौविस पदमा भनिएको छ, राजाले युआबलाई भने, यस कुरामा मैले तिमीलाई मेरो सम्मति दिए, गएर त्यस जवान मानिस अब्सलोमलाई फर्काएर ल्याऊ। तब युआबले नम्रसित साष्टाङ दण्डवत गरे अनि राजालाई आदर प्रकट गरेर विदा हुँदै भने, मेरो विनम्र विन्ती हजुरले स्वीकार गर्नुभएको कारण मैले हजुरको निगाह प्राप्त गरे भनी मलाई थाहा भयो। तब युआब झट्टै गसुरमा गएर अब्सलोमलाई यरूसलेममा फर्काएर ल्याए। तर राजाले भने, त्यो आफ्नै घरमा बसोस्, त्यो मेरो उपस्थितिमा नआओस्। यसैले अब्सलोम आफ्नै घरमा गए र राजाको सामुने देखा परेनन्। यो अभाग्यवश कुरा हो कि दाउद आफ्नो छोरालाई हेर्न चाहँदैनन्। वास्तवमा यस किसिमको दाउदको प्रतिक्रियाले अब्सलोमको हृदयमा दाउदको विरूद्ध झन कठोर विद्रोहको जागृत गराइदिन्छ, जुन हामी अर्को दिन पन्ध्र अध्यायमा देख्छौं। अब्सलोम खराब केटा थिए, तर असल राजनीतिज्ञ थिए, कूटनीतिज्ञ थिए। यो हामी अर्को अध्यायमा अर्को दिनमा देख्छौं। निम्न पदहरूमा हामी देख्छौ कि अब्सलोम धेरै सुन्दर थिए। पच्चीस र छब्बीस पदमा भनिएको छ, सुन्दरतामा सारा इसरायलमा अब्सलोम जत्तिकै प्रशंसाको योग्य कोही थिएन। शिरदेखि पैतालासम्म तिनमा कुनै खोट थिएन जब तिनले आफ्नो कपाल काट्थे, किनभने गरौं भएकोले समय समयमा तिनले आफ्नो कपाल काट्थे। तब राजकीय तौल बमोजिम तिनको केस 200 सेकेल हुन्थ्यो। अगाडि हामी देख्छौ 28-33 पदमा, अब्सलोम पूरा दुई वर्ष यरूसलेममा राजाको सामुने देखा नपरि बसे। तब तिनले राजा कहाँ समाचार पठाइदिन युआबलाई बोलाइ पठाए, तर युआब आउन मानेनन्। अब्सलोमले तिनलाई दोस्रो पल्ट पनि बोलाइ पठाए, तर तिनी अझै पनि आउन मानेनन्। तब अफसलोमले आफ्ना नोकरहरूलाई भने, युआबको एउटा बारी मेरै बारीको छेउमा छ, अनि त्यसमा जौ उम्रिरहेको छ भने तिमीहरूलाई थाहै छ, जाओ गएर त्यसमा आगो लगाइदेऊ। यसैले अफसलोमका नोकरहरूले त्यसमा आगो लगाइदिए। त्यसपछि युआब अफसलोमको घरमा गएर तिनलाई भने, तपाईँका नोकरहरूले किन मेरो बारीमा आगो लगाइदिए? अफसलोमले भने, मैले तिमीद्वारा राजालाई यो समाचार दिन सक्छु कि भनेर तिमीलाई यहाँ आउन भनी बोलाई पठाए। मलाई किन गसुरबाट आउनु पर्यो? म त त्यही नै बसिरहेको भए असल हुने थियो। यसकारण म राजाको सामुने हाजिर हुन पाऊ, अनि मैले केही दोष गरेको भए उहाँले मलाई मारुन्। यसैले युआब राजा कहाँ गएर राजालाई यो कुरा सुनाइदिए। तब राजाले अफसलोमलाई बोलाई पठाए। तिनी आए र राजालाई नम्रतापूर्वक साष्टाङ्ग दण्डवत गरे, अनि राजाले अफसलोमलाई मोह गरे। अफसलोमको चलाक कूटनीतिज्ञले आखिरमा युआबलाई आफ्नो पितासँग आफ्नो सम्झौता बनाउन लगायो। यद्यपि दाउदको चुम्बन राजाको छोराको रूपमा अफसलोमको स्थानको पूर्ण मेलमिलाप र वापस ल्याउने काम भए पनि यो अनिच्छुक रूपमा दिइएको थियो। वास्तविक यो हो कि उसको पिताले पूर्ण हृदयले उसलाई क्षमा दिएको थिएन। परमेश्वरले आदि मात्र क्षमा दिनुभएको थिएन। परमेश्वरले भन्नुभएन कि म तलाई क्षमा दिन्छु तर हामीसँग अब कति पनि संगति गर्ने छैन, म तिम्रो उद्धारको उमंगको पुनस्थापन गरिदिनेछु। मित्र, जब परमेश्वर क्षमा दिनुहुन्छ उहाँले पूर्ण रूपमा क्षमा दिनुहुन्छ। तपाईँ र मलाई भनिएको छ एफिसी 4:32 पदमा, जसरी परमेश्वरले पनि ख्रिष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एकले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनको र दयालु हो। के परमेश्वरले हामीलाई क्षमा दिनुभएको छ? हजुर। हामी कसरी अरूलाई क्षमा दिनु? परमेश्वरले हामीलाई जसरी क्षमा गर्नुभयो त्यसरी नै हामी आपसमा क्षमा गर्नुपर्छ। दाउदले अफसलोमलाई क्षमा दिनुपर्ने थियो, बरु उसले विद्रोहको निम्ति स्टेजको स्थापित गरिरहेका छन्, वातावरण बनाइरहेका छन्। ओ मेरो मित्र, हाम्रो परमेश्वर क्षमा दिने परमेश्वर हुनुहुन्छ। गलाती 6:1 पदले हामीलाई भन्छ, हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिँ नम्रताको आत्माले अझै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। दाउले आफ्नो छोरालाई पूरा हृदयबाट पूर्ण रूपमा क्षमा दिएनन्। दाउले यसमा अति नै ठूलो भूल गरे। तिनले जसरी परमेश्वरले उसलाई क्षमा दिनुभएको थियो त्यसरी नै अफसलोमलाई पनि क्षमा दिनुपर्ने थियो। तर उसले क्षमा नदिएकोले पछिबाट त्यस्तो समस्याको जागृत भयो जुनको तिनी पछुतो गर्नेछन्। हामी अर्को दिनमा देख्नेछौ कि अफसलोमको षड्यन्त्र।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।